रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज उधौली, एमरी पूर्णिमा र धान्य पर्व मनाइदै जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो सुकै परिस्थितिको सामना गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। दक्षिण कोरियाका राष्ट्रपति युन सुक युल निलम्बित। दक्षिण कोरियाको संवैधानिक अदालतले मतदानपछिको अवस्थाबारे छलफल गर्ने। र नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको आजको पहिलो खेलमा काठमाण्डु गोर्खासँग विराटनगर किङ्स पराजित। काठमाण्डु प्ले अफको संघारमा समाचार। अब विस्तारमा। आज धान्य पूर्णिमाका दिन पितृको मान र प्रकृतिको सम्मानको रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन्। उधौलीको अवसरमा किरात समुदायका याखाले चासुवा, सुनवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोको तंगनाम मनाइरहेका छन्। ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिक स्थलमा आज पूजा आजा सहित धूमधामको साथ साकेला टिप्दै मनाइरहेका छन्। यसैबीच आज नयाँ धान भित्राएको खुशियाली नेवार समुदायले योमरी पूर्णिमा पर्व हर्षोल्लासको साथ मनाइरहेका छन्। यस्तै आजैका दिन धानको विधिपूर्वक पूजा आजा एवं दान गरी धान्य पूर्णिमा पर्व मनाइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विविधता युक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उधौली पर्व 2081 अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उधौली पर्व, एमरी पुनि र ज्यापु दिवसको शुभकामना सन्देश दिनुहुँदै यस्ता पर्वले एकता र सद्भावनाको भावना फैलाउन सहयोग पुग्ने बताउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, एमरी पुनि र ज्यापु दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उधौली, एमरी पुनि तथा धान्य पूर्णिमाको अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपाली बीच आपसी सद्भाव, सामाजिक सम्बन्ध र राष्ट्रिय एकतालाई थप मजबूत बनाउने विश्वास व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देवालले किरातहरूको उधौली पर्व, ज्यापु समुदायको महत्वपूर्ण चाड योमरी पुनि र धान्य पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो सुकै परिस्थितिको सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्ने कार्यकर्तालाई आग्रह गर्नुभएको छ। पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी काममा समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिंगो पार्टी पंक्ति परिचालित हुनुपर्नेमा जोड़ दिनुभयो। चिनिया कम्युनिष्ट पार्टीको संघर्ष, सफलता र हाल चीनको तीव्र आर्थिक विकासलाई दृष्टान्तको रूपमा प्रस्तुत गर्नुहुँदै अध्यक्ष ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नु पर्ने बताउनुभयो। पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो।
तपाईँ पुष्पलालले सही विचारले कोही विचार नै झगडा कुरा गरेर बस्ने, भोटो चाहिँ फुटाउने तर नेतृत्व दिन नसक्ने यस प्रकारका अवस्थाहरूको विपत्ति जनाउने तर सही बाटो के हो त्यो पहिला असहमति राखेर आफूलाई बुझौँ भन्ने पृथक देखाउने। अब म पुष्पलाल सहमति जुटाउन सक्नु भएन, सहमति जुटाउन पुष्पलाल आफै लाग्नुपर्ने। कालबाक्सले हामीलाई माथवादी बनाउन आफै आएका थिए नेपालमा, धेरै नै आएका छन्, एङ्गल्स आएका छन्, माओ आएका छन्, अरू नेताहरू आएका छन्, कोही अग्रज नेताहरू। अब सही विचार छ भने त अप्नाउनेहरूको सही कुरा अप्नाउने, त्यसमा अडिग रहने, त्यसलाई अगाडि बढाउने इमान्दारी त चाहियो।
चिनिया कम्युनिष्ट पार्टीको उदाहरण प्रस्तुत गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यहाँ पार्टी नेतृत्वलाई कुनै पनि नेताले विरोध नगर्ने गरेको स्मरण गराउनुभयो। प्रधानमन्त्री ओलीले पार्टीभित्र विमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखा पर्दै आएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट संस्कृतितर्फ लानको लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गर्नुभएको छ। ज्यापू संस्कृति विकास कोषद्वारा आज बसन्तपुरमा आयोजित 21 औं राष्ट्रिय ज्यापू दिवसको समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बदनाम गर्ने कोशिश भएकाले दुई ठूला दलको सहकार्यमा सरकार बनेको बताउनुभयो। राज्य कोषमा धेरै रकम नभए पनि ज्यापू दिवस मनाउन नेपाल सरकार मन्त्री परिषदबाट 10 लाख रूपियाँ सहयोगको निर्णय गरेको जानकारी दिनुहुँदै प्रधानमन्त्री ओलीले ज्यापू गुठीका लागि अक्षय कोषमा सक्दो रकम वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कानून बमोजिम अनुसन्धान भइरहेकाले बाहिर प्रतिशोध साँधेका हल्लाहरू निराधार भएको बताउनु भएको छ। आज चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले संसदीय छानबिन समितिले नै अनुसन्धान अध्ययन गरेको विषय भएको र समितिमा रासुपाका पार्टीका सदस्य नै रहेकाले सरकारले प्रतिशोध साँधेको नभएको प्रश्न पार्नुभयो। लामिछानेको छानबिन अनुसन्धान कानून सम्मत नै भएको बताउनुहुँदै गृहमन्त्री लेखकले लामिछानेमाथि मानव अधिकार हनन नभएको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले कम्बोडिया भैरहवा कम्बोडिया सीधा उडानको प्रस्ताव गर्नुभएको छ। कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आज भएको शिष्टाचार एवं विदाई भेटघाटका क्रममा मन्त्री पाण्डेले कम्बोडिया भैरहवा कम्बोडिया सीधा उडानको प्रस्ताव गर्नुभएको हो। मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायु सेवा कम्पनीलाई दिएको सहुलियतको बारे समेत जानकारी गराउनु भएको छ। पछिल्लो समय बाँकेका किसानहरू व्यावसायिक बाख्रा पालनतर्फ आकर्षित हुन थालेका छन्। सुरक्षित खोर निर्माण भएसँगै राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका किसान व्यावसायिक बाख्रा पालनमा आकर्षित भएका हुन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँकेको राप्तीसुनारी गाउँपालिका बाख्रा पालनका लागि पकेट क्षेत्रको रूपमा चिनिँदै आएको छ। यो बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ। यहाँका कृषकहरूले बाघ तथा चितुवाको आक्रमणबाट वर्षेनी ठूलो नोक्सानी बेहोर्दै आएका थिए। तर अहिले सुरक्षित बाख्राको खोर निर्माण भएपछि बाख्रा सुरक्षित रहेको बाख्रा पालक कृषक प्रतीक्षा केसी बताउनुहुन्छ।
रिटेल संस्थाले सहयोग गरेको यो पक्की खोर नआउँदासम्म हामीलाई धेरै नै तनाव थियो। मध्यवर्ती क्षेत्रबाट आउने चितुवा बाघले खोरमा आएर बाख्राहरू मार्ने गर्थ्यो। अहिले हामीलाई यस संस्थाले सहयोग गरे बापत हामीले पक्की खोर बनायौं। अहिले हामी धेरै सुरक्षित छौं।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाख्रा पालन गर्ने कृषकहरूका लागि 550 भन्दा बढी सुरक्षित खोर निर्माण भएपछि 6000 भन्दा बढी बाख्रा सुरक्षित रहेको जेडएसएल नेपालका प्रदीप सेडाई बताउनुहुन्छ।
जेडएसएल नेपालले विभिन्न संरक्षण परियोजना मार्फत मध्यवर्ती क्षेत्रमा बस्ने जनताहरूको जीविकोपार्जनमा टेवा पुर्याउने हिसाबले उहाँले परम्परागत रूपमा गर्दै आउनुभएको बाख्रा पालनमा चाहिँ
घाँस लगाएर बाख्राको आहार व्यवस्थापन गर्न थालेपछि वन्य जन्तुको आक्रमणबाट समेत बाख्राहरू सुरक्षित हुन थालेका छन्। सुरक्षित खोर निर्माण कार्यक्रम सबैभन्दा सफल कार्यक्रम भएको बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्का बताउनुहुन्छ।
पछिल्लो समयमा विभिन्न सहायता संघ संस्थाहरूले झन्झनै बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा 600 जति सुरक्षित खोरहरू निर्माण भएको अवस्था छ। खोरभित्रबाट चितुवाले तानेर लग्यो भनेर राहतमा हामीले सिफारिस गर्नु परेको छैन। राज्यले त्यो राहत दिनुपर्ने अवस्था नभएको कारणले यो एउटा सफल कार्यक्रमको रूपमा पनि हामी लिन्छौँ।
बाँकेमा पछिल्लो समय मध्यवर्ती क्षेत्रका बाख्रा पालन गर्ने कृषकहरूका लागि सुरक्षित खोर निर्माण भएपछि बाघले खोरमै आएर आक्रमण नगरेको हुँदा कृषकहरूको सुरक्षित खोरप्रति विश्वास बढ्दै गएको ढकेरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दल बहादुर खड्का बताउनुहुन्छ।
किसानहरूको माग अनुसारका सुरक्षित खोरहरू बनाइसकेपछि अहिले बाख्राहरू धेरै सुरक्षित छन् र त्यो खोरबाट निकाल्न सक्ने अवस्था पनि छैन।
सुरक्षित खोर निर्माण भएसँगै मध्यवर्ती क्षेत्रभित्रका बाख्रा पालन गर्ने कृषकहरू बाख्रा पालनतर्फ आकर्षित हुनुको साथै बाख्रा पालनबाट आय आर्जन समेत गर्न थालेका छन्। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको फोर्जी
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको फोर्जी आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकमको फोर्जी
नेपाल टेलिकम राष्ट्रको सञ्चार
विज्ञापन पछि अन्तर्राष्ट्रिय समाचार दक्षिण कोरियाका संसदले राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव पारित गरेको छ महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले जनताको विजय भएको घोषणा गरेका छन् डिसेम्बर 3 सैनिक शासन लागू गर्ने युनको असफल प्रयासपछि दक्षिण कोरियामा एक हप्ताभन्दा बढ़ी तीव्र राजनीतिक तनाव निम्ताएको थियो राष्ट्रपति विरूद्धको महाभियोग प्रस्ताव संसदबाट पारित भएसँगै सोलको सड़कमा युनको पक्ष र विपक्षमा हजारौंको संख्यामा र्याली निकालिएको थियो कुल 300 सदस्य रहेको कोरियाली संसदमा 204 सांसदले विद्रोहको आरोपमा राष्ट्रपति विरूद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् 85 जनाले विपक्षमा मतदान गरेका छन् महाभियोगसँगै युनलाई पदबाट निलम्बित गरिएको छ दक्षिण कोरियाको संवैधानिक अदालतले मतदानपछिको अवस्थाबारे छलफल शुरू गरेको छ अदालतलाई युनको फैसला गर्न 180 दिनको समय दिइएको छ अब खेल समाचार नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको आजको पहिलो खेलमा विराटनगर किङ्सलाई एक विकेटले हराउँदै काठमाण्डु गोर्खा आज विजयी भएको छ त्रिवी मैदान कृतिपुरमा आज भएको खेलमा जितको लागि 118 रनको सामान्य लक्ष्य पछ्याएको काठमाण्डुले 18.1 ओभरमा 9 विकेटको क्षतिमा 120 रन जोड्दै लक्ष्य पूरा गरेको हो पराजित विराटनगर यसअघि नै प्ले अफ होडबाट बाहिरिसकेको छ लीगमा सबै 7 खेल सकेको काठमाण्डु ले 8 अंक बनाएको छ अब काठमाण्डुलाई प्लेअफमा पुग्न भोलि हुने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बीचको नतिजाले भर पार्नेछ उक्त खेलमा कर्णाली हारेमा काठमाण्डुको अगाडिको यात्रा सहज बन्नेछ अहिले 6 खेल सकेको कर्णालीको पनि 8 अंक छ काठमाण्डुको लागि प्रतीक श्रेष्ठले सर्वाधिक 39 रन बनाए बोलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले 3 विकेट लिए यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले 19.5 ओभरमा सबै विकेटको क्षतिमा 117 रन बनाएको थियो अब मौसम आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको पनि विभागले जनाएको छ साथै तराईका केही स्थानमा हुस्सु लागेको छ विभागका अनुसार आज राति पनि मौसम सफा रहनेछ अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक आज उधौली यमरी पूर्णिमा र धान्य पर्व मनाइदै जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो सुकै परिस्थितिको सामना गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल निलम्बित दक्षिण कोरियाको संवैधानिक अदालतले मतदानपछिको अवस्थाबारे छलफल गर्ने र नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको आजको पहिलो खेलमा काठमाण्डु गुर्खासँग विराटनगर किङ्स पराजित काठमाण्डु प्लेअफको संघारमा रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ हवस् त नमस्कार